एक सवाल ये है कि अगर किसी औरत का शौहर तलाक भी ना दे और जुल्म भी करे तो वो क्या करे? इन अल्लाह मा साबिरीन। बाज़ रिवायतों में ज़ाहिरन है इस किस्म की चीज़ के इसमें शायद बदअखलाकी है कि वो औरतें जो जनाब ज़हरा सलामुल्लाह अलैहा के साथ मशहूर होंगी, उनमें से एक वो खातून है कि जो अपने शौहर की बदअखलाकी के ऊपर सब्र करे। तो एक तरीका यही है कि इन अल्लाह मा साबिरीन, अल्लाह भी उसके साथ और कयामत में बीवी जहरा भी उसके साथ, तो वो सब्र से काम ले, तहम्मुल करे, तबस्सुल करे, दुआ करे। बाकी परवरदिगार आलम मुकल्लिबुल कुलूब वल अबसार है तो वो दिल फेर भी सकता है, तो उससे दुआ की जाए। एक तो ये तरीका है, लेकिन ये तो बहरहाल एक अखलाकी तरीका है। फिकी हल क्या है इस मसले का कि एक खातून के शौहर तलाक देने पे भी राजी ना हो और उसके ऊपर जुल्म भी करता हो, तो ऐसी सूरत में अब ये क्या करे? अब सबसे पहले तो मसला ये है कि जुल्म डिफाइंड होना चाहिए कि जुल्म करता हूं यानी क्या करता हूं। मतलब फर्ज करें वो इसको घर से निकलने की इजाजत नहीं देता, तो ये तो जुल्म नहीं है, ये उसको हक है, उसका हक है, वो अपना हक इस्तेमाल कर रहा है, तो ये कौन सा जुल्म हुआ? अगर इस किस्म की चीजें मुराद हैं जुल्म से कि जी मतलब फर्ज करें वो घर से बाहर निकलने नहीं देता, या मसलन फर्ज करें कि आला मसलन हर रोज गोश्त नहीं खिलाता, हर रोज आउटिंग पे नहीं लेके जाता, मेरी सहेली तो हर रोज जाती है, तो ये तो जुल्म कर रहा है मेरे ऊपर, वो देखो कितनी खुश। अगर ये जुल्म मुराद है तो ये तो जुल्म नहीं है शरान। भाई देखिए, लड़की को रोकने को तो रोक सकता है ना बाहर, वो वाक्य तो आपने सुना होगा, एक शौहर ने रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के जमाने का वाक्य कमान नुकिल के एक शौहर था, उस वो कहीं जा रहा था सफर पर, जाते जाते बीवी को घर से निकलने को मना करके गया, उसका बाप बीमार हो गया। रसूल खुदा से पूछा, रसूल खुदा का कि शौहर ने मना किया तो तुम नहीं जा सकती हो, घर पे रहो। उसका बाप मर गया, उसके बावजूद रसूल खुदा ने उसको इजाजत नहीं दी, इसलिए कि उसका शौहर इजाजत सल्ब करके गया था और मना करके गया था। तो हक तो रखते बिलाखिर, वो शरीयत ने उसको एक इख्तियार दिया है। देखें इख्तियार दिया है इसका तो ना मैं कोई इलाज कर सकता हूँ ना आपको इलाज कर सकता हूँ, ये खुदा ने दिया तो खुदा जाने और खुदा के काम जाने। लेकिन बहरहाल ये कोई अकलमंदी नहीं है कि इंसान अपने इख्तियारात को गलत, हालांकि ये गलत भी मुझे नहीं मालूम कि इसको आप हम गलत कहेंगे। मतलब फर्ज करें मुझे मेरे खुदा ने एक इख्तियार दिया कि तुम अपनी बीवी को घर से निकलने से रोक सकते हो और मैं रोक दूं, आप कहेंगे आप गलत इस्तेमाल कर रहे हैं। गलत तो वहां होता है कि जहां पर इख्तियार ना हो और आप जबरदस्ती कोई करें तो फिर कोई गलत इस्तेमाल कर रहा हूं ना मैं। मतलब जहां पर मेरी अथॉरिटी है, मैं अपनी अथॉरिटी में अपनी पावर को यूज करूं तो क्या ये गलत इस्तेमाल होगा? ये खुद एक सवाल है, मुझे नहीं समझ में आता कि मैं इसका क्या जवाब दूं, लेकिन नहीं मालूम बारा जी। खुदा दे क्यों गलत है भाई, खुदा ने अथॉरिटी दी है ना। गलत वही तो कह रहा हूं कि गलत की कोई हदबंदी होनी चाहिए ना। देखें फर्ज करें मैं सदरे मुमलकते पाकिस्तान, दुरुस्त कुछ अथॉरिटी है मेरे पास? हाँ वैसे तो यहां प्राइम मिनिस्टर को होती है, सही बोल रहे हैं आप, दुरुस्त कुछ अथॉरिटीज हैं फर्ज करें मेरे पास, फर्ज तो की जा सकती है ना, फर्ज करने फर्जुल मुहाल ले ही सबे मुहाल, दुरुस्त। आया मैं उन अथॉरिटीज उसी दायरे में जो मेरी हुदूद है, मैं अगर उन अथॉरिटीज को और या अपने उस इख्तियार को इस्तेमाल करूं तो ये गलत है? मतलब फर्ज करें बनवाने सदर मुमलकत मुझे इख्तियार दिया गया कि मैं मसलन 1000 लीटर पेट्रोल इस्तेमाल कर सकता हूं। अब मैं अगर 1000 के आखिरी कतरे तक, 1000वां कतरा उसको इस्तेमाल करूं 1000 लीटर का आखिरी कतरे तक, तो ये गलत होगा? इख्तियार के मुताबिक कर रहा हूं तो क्यों गलत होगा? देखिए ये मैं अभी देखें इस किस्म की कोई मैं अंदर मिर्च मसाले अभी ना डालें आप, यानी मिर्च मसाले वाली पोजीशन नहीं लेकर आए अभी। अभी मैं उसकी बात नहीं कर, मैं नॉर्मल बात कर रहा हूँ, ना आपको अपने शौहर से कोई शिकायत है ना आपके शौहर को आपसे कोई शिकायत है, लेकिन वो कहता है यार बस तुम नहीं जाओ, आए जुल्म है ये। देखिए मुझे कहा गया कि सवालात आपसे मैं आखिर में लिया करूँ, इसलिए कि वो क्लास फिर जो है ना वो उसकी शक्ल खराब हो जाती है माशाल्लाह। ये तो बहरहाल गलत इस्तेमाल, ये सवाल हो सकता है ये जो आया है, ये सवाल जो है ना ये कह सकते हैं आपकी उसने अपनी अथॉरिटी का गलत इस्तेमाल करा, वो आपको हिजाब से रोके, वो आपको नमाज पढ़ने से रोके, वो आपको मजबूर करे कि घर के काम करो, ये आप कह सकते हैं अपने मर्द होने का गलत, हालांकि मर्द होने का गलत इस्तेमाल कर रहे हैं, इख्तियार तो है ही नहीं ना उसके पास इन चीजों का। अब वहां पर ये तो जुल्म हो सकता है, लेकिन वो जुल्म हो ये मैं इंशाल्लाह अगले हफ्ते पूछ के बताऊंगा आपसे। मैं अपनी गर्दन पर कुछ नहीं लेना चाहता, लेकिन मैं इंशाल्लाह आगा सिस्तानी से इस्तफा करूंगा उनके दफ्तर वालों से, अगर कोई जवाब आया तो मैं आपको पूछ के बताऊंगा दुरुस्त। इसलिए मुझे मुझे कुछ डाउट लग रहा है। हाँ हम एक चीज कह सकते हैं कि ये मुमकिन है अखलाकी एतबार से आप कह लें, फिक्री एतबार से तो मुश्किल है, लेकिन अखलाकी एतबार से आप कहें कि ये नामुनासिब काम है, कि मतलब बेटी को माँ बाप से मिलने ना देना, बहन भाइयों से मिलने ना देना, ये अखलाकन आप कह सकते हैं कि एक अच्छा काम नहीं कर रहा और अखलाकी जुल्म आप कह सकती हैं, लेकिन फिक्री शरी जुल्म हो मुश्किल लग रहा है, यानी मेरी अपनी फहम यह है कि मुझे मुश्किल नजर आ रहा है, फिर भी मैं अपनी गर्दन पर कुछ नहीं ले रहा, मैं इंशाल्लाह अगले हफ्ते आपको बताऊंगा इसका, याद कराइएगा मुझे दुरुस्त। बस हाँ हल अभी हम थोड़ी देर उन मजालिम की बात करते हैं कि जो वाकई जुल्म है, जैसा मिसाल दी मतलब हिजाब नहीं करने दे रहा, मतलब खाने को सही तरह से नहीं देता, मारपीट करता है, नानो नफका नहीं दे रहा, ये तो ये जुल्म है, नानो नफका ना देना ये जुल्म है, जो उसकी शरीर जिम्मेदारी है, औरत बीमार है उसको नहीं उसको कोई परवाह, ना दवाई लेके देता है ना डॉक्टर के लेके जाता है, या मतलब फर्ज करें खाने को सही तरह से नहीं देता या जितना उसको देना चाहिए, लिबास जितने देने चाहिए, खुलासा नानो नफका नहीं दे रहा, एक ये जुल्म है कतअन। मारपीट करता है उन मवारिद में कि जहां पर उसको मारपीट करने का इख्तियार शरीयत ने नहीं दिया, ये जुल्म है कतअन दुरुस्त। यानी जो उसकी अपनी जिम्मेदारियां हैं अपनी जिम्मेदारियों को पूरा ना करे तो ये जुल्म है, शरई और वाजिब जिम्मेदारियां नानो नफके की निस्बत है या मारपीट की निस्बत है कि शरीयत उसको इजाजत नहीं देती, लेकिन वो फिर भी मारता पीटता है। हल आप दूसरी शादी कर ले ये जुल्म नहीं है आपके हिसाब से, तो ये भी जुल्म है लेकिन ये कोई जुल्म नहीं है दुरुस्त। हल अब फर्ज करें कि ये अगर वाकई जुल्म हो रहा है इस औरत के ऊपर, और अभी हम वो अखलाकी अहकाम के हिसाब से कि सब्र करें और ये सारी कहानियों को छोड़ दें, फिक और शरीयत इसके लिए क्या राह हल देती है, ये छुटकारा चाहती है, कहती मुझे तलाक दे दो, कहता मैं तलाक भी नहीं दूंगा, एक तरफ से ना नानो नफका दे रहा है, या अगर नानो नफका दे रहा है तो मारपीट करता है दुरुस्त, और दूसरी तरफ से तलाक देने के लिए भी तैयार नहीं है, अब ये औरत क्या करे, क्योंकि तलाक कही मैं खुद से अपने आप को तलाक दे दूं नहीं दे सकती, सारी बात है तलाक का इख्तियार तो मर्द के हाथ में, अब ये औरत क्या करे, इसके पास क्या राह हल है। खुला में भी आपकी इत्तला के लिए अर्ज है कि तलाक मर्द ही देता है, फरिश्ते नहीं देते आके, मर्द ही को तलाक देनी होती है, मुंतक खुला एक सौदेबाजी है, खुला एक सौदेबाजी है कि औरत उसको समझे एक चाम दिखाती है कि मैं तुम्हें मेहर बख्श दूंगी या मेहर से ज्यादा पैसे दूंगी, आखिर जो भी डील हो तुम मुझे तलाक, यानी एवज दे के खरीदना चाहती है तलाक। खुला असल में तलाक ही है, तलाक ही की अकसाम में से है, और ये जारी इसका सीगा भी मर्द या मर्द का वकील ही करेगा, कोई और नहीं कर सकता, फर्क सिर्फ इतना होता है कि जो नॉर्मल तलाक होती है वो सौदेबाजी नहीं होती, ये जो तलाक है ये समझे औरत तलाक खरीद रही है, और इसकी फिर एक पर्टिकुलर सिचुएशन है कि ये सिचुएशन बनेगी तो खुला का मुरीद आएगा, तलाक खुल बनेगी, अगर वो मतलब फर्ज करें एक अहम तरीन जुज और शर्त जो तलाक खुल का है जिसको हम खुला बोलते हैं, वो ये है कि औरत मुतनफिर हो मर्द से, इतनी ज्यादा मुतनफिर کہ وہ کہے میں مر جاؤں گی مگر اپنے واجب حقوق اس کی نسبت ادا نہیں کروں گی، میں اس کے ساتھ نہیں رہوں گی، ایک چھت میں اس کے ساتھ، ایک بستر پہ اس کے ساتھ نہیں جاؤں گی، جو میرے واجب حقوق ہیں میں اس کو انجام نہیں دوں گی، اتنی باغی ہو جائے، اتنی تنفر ہو۔ بعض کیسز ایسے ہوتے ہیں جی ہمیں کھلا چاہیے، کھلا چاہیے، کھلا چاہیے، کھلا چاہیے۔ لڑکی سے پوچھو کہ تمہیں کوئی مشکل ہے، رہنے کے لیے تیار ہو؟ وہ کہے گی کہ ہاں مثلا فرض کریں اگر یہ مشکل حل کر دے تو میں رہنے کے لیے تیار ہوں، اس کا مطلب تنفر نہیں ہے ویسا، یہ طلاق کھل بنے گی نہیں۔ دیکھیں کچھ چیزیں ایسی ہوتی ہیں کہ یہ ہمارے سوچنے کی تابع نہیں ہے کہ جو ہم نے سوچ لیا جی طلاق کھل تو اب آپ طلاق کھل ہی بنائیں اس کو، نہیں، وہ واقعیات ہوتی ہیں، خارجی حقائق ہوتے ہیں، جب وہ کیس ویسا بنے گا تو طلاق کھل بنے گی، نہیں بنے گا تو نہیں بنے گی۔ پھر اگر آپ کھل کا صیغہ جاری کریں اور وہ طلاق کھل نہ بنتا ہو تو اس کا کوئی فائدہ نہیں ہوگا آپ کو، یہ ایک بحث ہے البتہ کہ وہ ویلڈ ہوگا یا نہیں ہوگا، بعض فقہ نے احتیاط کی ہے اس میں، وہ اور زیادہ انسان پھنس جاتا ہے اس میں پھر، درست۔ لہذا اب یہ کیا کرے، اس کے پاس کوئی راہ حل ہے؟ ایک راہ حل تو اگر واقعی یہ اتنا مارتا پیٹتا ہے یا مثلا نان و نفقہ نہیں دیتا تو بعض اوقات تو واقعی اتنا تنفر پیدا ہو جاتا ہے کہتی میں جہنم میں گیا ایسا مرد مجھے رہنا ہی نہیں اس کے ساتھ، درست، اور واقعی تنفر کی کیفیت پیدا ہو جاتی ہے، تو یہاں پہ یہ طلاق خل کا بھی مطالبہ کر سکتا ہے۔ طلاق خل کا مطالبہ تو یہ کر سکتی ہے عورت، منتہ اس کو عوض دینا پڑے گا۔ اب عوض طلاق خل میں ممکن ہے وہ کہے جی میں مہر معاف کرتی ہوں، ہو اگر فرض کریں بعض اوقات ہوتا ہے نا مہر تو سوچے سمجھے بغیر، ہمارے اکثر میں یہ یعنی خرابیاں تو ایک نہیں وہ پے در پے خرابیاں چل رہی ہوتی ہیں، نکاح کا وقت آ گیا نہ لڑکے کو پتہ کیا مہر ہے نہ لڑکی کو پتہ کیا مہر ہے، لڑکے سے پوچھو جی آپ کا نکاح پڑھا دیں مہر کیا ہے، ابا کو پتا ہوں، اور اسے پوچھے تو کہے گی اماں کو پتا ہے، ابے بھائی نکاح اماں ابا کا تو نہیں ہو رہا۔ مہر فقہی اعتبار سے وہ چیز ہے کہ جو لڑکے اور لڑکی کو طے کرنا ہوتا ہے، نہ اماں ابا کو، نہ چچا تایا کو، نہ پھوپھا کو، نہ ماموں کو، نہ خالہ کو، نہ دادا کو، نہ دادی کو، یہ پیور لڑکے لڑکی کا مسئلہ ہے۔ ارے بھیا آج کے زمانے میں کہاں بچی ہے شرم و حیا، جہاں ہوں میں وہی کہتا ہوں نا جہاں ہونی چاہیے وہاں ہوتی نہیں ہے، یہ لڑکی لڑکے لڑکے شادی کر رہی ہے اس لڑکے سے جہاں شرم و حیا کا مورد ہے، مہر کی جگہ پہ ساری شرم و حیا آ جاتی ہے، یہ کون سی شرم و حیا کی خاص قسم ہے، درست۔ لہذا اصل تو یہ ہے، ہاں یہ ہو سکتا ہے کہ لڑکی اپنی ماں کو اتھارٹی دے دے کہ آپ طے کر لیں میری طرف سے، لڑکا اپنے باپ کو اتھارٹی دے دے کہ جی آپ طے کر لیں، یا بڑوں کو اتھارٹی دے دیں جی آپ لوگ طے کر لیں آپس میں، جو آپ نے مان لیا وہ ہم مان لیا، یہ چیزیں ہو سکتی ہیں۔ لیکن نارملی بعض تو ایسے بھی کیسز ہوتے ہیں کہ لڑکے لڑکی کو پتہ بھی نہیں ہوتا، ان کا نکاح بھی ہو جاتا ہے اس مہر کے اوپر، حالانکہ اس سے نکاح کی صحت پہ کوئی اثر نہیں پڑتا، اگر آپ میں سے کوئی ایسے تو پریشان نہ ہو، لیکن یہ ہے کہ مسئلہ یہ پیورلی لڑکے لڑکی کو طے کرنے کا ہے۔ حالانکہ جس سے میں نے کہا نا جو ہماری رسم و رواج ہے وہ جی مولوی صاحب آگے جی مہر مہر، وہ اس وقت ایک شور شرابہ شروع ہوتا ہے جی مہر کیا ہوگا مہر کیا، میرا اپنا اسی طرح طے ہوا تھا، وہ کیا ہوگا جی، وہ مثلا کسی نے کسی بڑے نے بیچ میں کوئی شوشہ چھوڑ دیا، اب وہ اس کے اوپر ہے کہ وہ کس لیول کا کیسا شوشہ چھوڑتا ہے، کہ جی 5000 روپے تو 5000 بن گیا، کسی نے کہا 500 روپے تو 500 روپے بن گیا، وہ میں نے کہا نا وہ چھوڑنے والے کے اوپر ڈیپینڈ کرتا ہے کہ وہ کیسے کنجوس مزاج کا آدمی ہے، کھلے مزاج دل کا آدمی ہے، بالآخر جو اس نے شوشہ چھوڑ دے گئے بعض اوقات وہی طے ہو جاتا ہے۔ حالاں مہر فرض کریں آپ کا کہیں جی میں مہر بخش دوں، لکھا کیا مہر میں جی 500 روپے، کہنا میں نے کیا کرنے 500 روپے کو، کون سا تیر مارو گی 500 روپے دے کے مجھے، یہ لو 500 روپے کے 1000 روپے لے لو مجھ سے اور بیٹھے ہو یہیں پر ہی۔ تو لڑکا جو ہے اس فرض میں خل کے فرض میں ڈیمانڈ کر سکتا ہے، اس کے ہاتھ پیر بندھے ہوئے نہیں ہیں، وہ آپ کو کہے جی مجھے 1000000 روپے چاہیے، طلاق چاہیے، بہت شوق ہے، ٹھیک ہے 1000000 دے دو میں دے دیتا ہوں، تو دیں 1000000۔ اب پھر وہ جوش جو ہے نا وہ بیٹھ جائے گا نیچے، کہیں گے ٹھیک ہے یہی زندگی گزار لیتے ہیں۔ تو کہنے کا مقصد یہ ہے کہ طلاق خل کے بھی اپنے موارد ہوتے ہیں، اس کی اپنی شرائط ہیں، اس کے اندر اتنا ایزی نہیں جتنا ہمارے معاشرے نے اس کو ایزی بنایا ہوا ہے، اس میں بھی بہرحال صیغہ مرضی کو جاری کرنا ہوتا ہے۔ لیکن فرض ہمارا تو یہ چلنا نا کہ مرد تو طلاق دینے پہ راضی نہیں ہے، آپ نے اس کو آفر بھی کر دی، مہر بھی آپ کا کوئی کم نہیں تھا، مثلا 5 لاکھ روپے مہر تھا، آپ نے کہا وہ مہر معاف کر دوں گی، کسی ٹچ سے مس نہیں ہو رہا اس بات پہ وہ، اب ایسی صورت میں آپ کیا کریں گی؟ ایسی صورت میں فرماتے ہیں کہ ایک ہی راستہ اس کے پاس، اور وہ یہ ہے کہ یہ حاکم شرع کی طرف رجوع کرے، مجتہد جامع شرائط کی طرف رجوع کرے، اپنا کیس ان کے پاس لے کے جائے، وہ پھر ہے اس کو یا تو مجبور کریں گے کہ انسانوں کی طرح رکھو، طریقے سے رکھو، جو اشتباہ اور غلطیاں کر رہے ہو وہ نہ کرو، یا پھر اس کو اگر مجبور نہیں ہوتا وہ کوئی آزاد آدمی ہے تو پھر اس کو کہیں گے طلاق دو، طلاق بھی نہیں دے گا تو پھر حاکم شرع خود طلاق کا صیغہ جاری کر سکتا ہے۔ یہ بہت بڑی غلط فہمی ہمارے معاشرے کے ذہن میں کہ آپ سیدھی چلی جائیں اور حاکم شرع کہے تم طلاق دے دو، وہ مذاق نہیں ہے، طلاق طلاق آسان کام نہیں ہے، لہذا حاکم شرع اتنی جلدی طلاق جاری نہیں کر سکتا، اختیار ہی نہیں ہے، اتھارٹی نہیں ہے اس کے پاس، حاکم شرع ہے کوئی رسول اور امام تو نہیں ہے کہ ہر چیز کا اختیار اولا بالتصرف ہو جائے، اس کی اتھارٹیز محدود ہیں، لہذا اس کی اتھارٹی اس وقت آئے گی کہ جب آپ کیس لے کر جائیں، وہ اس کو مجبور کرے دو میں سے کسی ایک کام پر کہ یا صحیح طریقے سے رکھو یا طلاق دے دو، اور وہ انکار کر دے، پھر حاکم شرع کی باری آتی ہے کہ اب حاکم شرع اس کو طلاق جاری کر سکتا ہے۔ تو یہ اس کا ایک لیگل پروسیس شرعی طور پر ہے کہ جب تک آپ حاکم ہیں، آپ یہاں پر فلاں مولوی کے پاس جا رہی ہیں، ڈھینگنے مولوی کے پاس جا رہی ہیں، 10 مولویوں کو آپ نے پوچھ لیا، یہ بھی آپ کو بتا دوں کہ کراچی میں طلاق جاری کرنے کی شاید اتھارٹی کسی بھی مولوی کے پاس نہیں ہے آغا سیستانی کے وکلا میں سے، جو وہ خود کہتے ہیں، کسی بھی مولانا کے پاس، کسی بھی وکیل کے پاس طلاق کا صیغہ یعنی طلاق ولائی، اس کو کہتے ہیں طلاق ولائی، اپنی ولایت اور اتھارٹی اختیار کرتے ہوئے طلاق جاری کرنا، اس طلاق ولائی کی اتھارٹی آغا سیستانی نے بقول ان کے دفتر والوں کے کسی کو نہیں دی ہوئی کراچی میں، درست؟ لیکن طریقہ یہی ہے کہ آپ کو حاکم شرع کی طرف جانا پڑے گا، حاکم شرع اس کو آپ کی بھی سنے گا، اس کی بھی سنے گا، اس کو سمجھائے گا، سمجھ میں آ گیا تو ٹھیک، نہیں تو اس کے بعد کا مرحلہ آتا ہے کہ وہ آپ کو طلاق کا صیغہ جاری کر سکتا ہے۔ دیکھیں کورٹ کی طلاق تو ہمارے ہاں اصلاً اس کی 1 روپے کی بھی ویلیو نہیں ہے، 1 روپے کی پھر بھی ویلیو ہے، لیکن اس کاغذ کی کہ جو کورٹ نے بنا کر دیا ہے، شرعی بات کر رہا ہوں، ہاں پاکستان کا قانون ہے ہمارے محترم ہے ہمارے لیے، لیکن بالآخر شریعت کے اعتبار سے عرض کر رہا ہوں کہ شرعی طور پر ہماری فقہ جعفری کے اعتبار سے کورٹ سے جاری کردہ طلاق باطل، اس لیے کہ اس میں شرائط موجود نہیں ہوتی، ہمارے ہاں طلاق بہت مشکل چیز ہے، بالکل برعکس ہے اہل سنت کے، اہل سنت کے ہاں نکاح مشکل ہے، طلاق بہت آسان ہے، سوئے پڑے بھی دے دے تو فارغ، درست؟ ہمارے ہاں بالکل الٹا کام ہے، نکاح آسان ہے، طلاق مشکل ہے، سوئے پڑے کیا جاگتے ہوئے بھی دے تو اتنی آسانی سے نہیں ہوتی، اس کی کتنی شرائط ہیں، لہذا وہ شرائط کیونکہ فلفل نہیں ہوتی ہیں، اس وجہ سے پاکستان کی، پاکستان صرف نہیں کسی بھی کورٹ سے اگر طلاق لی گئی ہے تو وہ طلاق ہمارے لیے ویلڈ نہیں ہے، یعنی یہ ابھی بھی اسی کی بیوی ہے، بالکل اسی طرح جس طرح یہ طلاق جاری ہونے سے پہلے تھی، جو احکام اور حق و حقوق دونوں کے اوپر ایک دوسرے کی نسبت تھے وہ ابھی بھی دونوں کے اوپر ایک دوسرے کی نسبت باقی ہیں، کوئی فرق نہیں ہے، اس کا ہونا اور نہ ہونا کورٹ کی طلاق کا مساوی ہے، کوئی اس سے فرق نہیں پڑے گا، درست؟ لہذا اس کا تو کوئی اثر نہیں ہے، اس کا اثر صرف قانونی اعتبار سے ہو سکتا ہے، یعنی جو کیونکہ قانون آپ کو بعض چیزوں میں پروٹیکشن ممکن ہے اس طلاق کے اوپر دے دے، مثلا فرض کریں آپ شکایت کریں کہ یہ مجھے تنگ کرتا ہے تو اس کو اٹھا کے لے جائیں، مثلا کہ تم اب اس کی بیوی تو نہیں ہے، تمہیں کیوں اس کو چھیڑتے ہو تم، لہذا وہ اٹھا کے لے جائیں، یہ ہو سکتا ہے، لیکن یہ کہ شریعت آپ کو اس کا بینیفٹ دے تو کوئی بینیفٹ نہیں ملے گا آپ کو۔ برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين